وائس آف امریکہ واشنگٹن کے جہاں رنگ میں خوش آمدید. میں ہوں آپ کی میزبان نفیسہ ہود بھائی. ہم جہاں رنگ پاکستان کے سبکدوش وزیر اعظم نواز شریف کے قافلے کی خبر سے شروع کریں گے جو اب سے تھوڑی دیر قبل جہلم میں رکا اور جہاں شریف نے قوم سے خطاب کیا. آگے چل کر ہم جزام کی بیماری کا علاج کرنے والی فلاحی کارکن ڈاکٹر روت فاو کی کراچی میں انتقال اور آخر میں شمالی کوریا کی امریکہ کو دی گئی جوہری حملے کی دھمکی پر بات کریں گے. اور آج ہم فیس بک پہ نہیں ہیں, صرف آپ کے کالز لیں گے اس پورے گھنٹے میں. آپ جانتے ہیں ہمارے مفت کال کرنے کا نمبر ہے 0800-777-789-0800-777-89. ہمارا پہلا موضوع, سب سے بڑا موضوع جو آج کل پاکستان میں چل رہا ہے وہ یہ ہے کہ میاں نواز شریف اس وقت جی ٹی روڈ سے ہوتے ہوئے اسلام آباد سے لاہور کے لیے روانہ ہوئے ہیں. جیسا کہ میں نے آپ کو بتایا کہ انہوں نے اب سے تھوڑی دیر پہلے جہلم میں رک کر قوم سے خطاب کیا, آگے چل کر گوجرانوالہ جائیں گے. ہم چاہتے ہیں کہ چھوٹے چھوٹے گاؤں میں جو بسنے والے لوگ ہیں, جو اس قافلے کی کے بارے میں کچھ کہنا چاہیں, وہ ہمیں فون کرتے رہیں. اس پہلے سیگمنٹ میں ہمارے ساتھ ہوں گے آج ٹی وی کے رپورٹر محمد اسد, جو کہ راولپنڈی میں تھے کل اور اس پورے قافلے کو بہت قریب سے دیکھ رہے ہیں. ان کے ساتھ ہوں گے پل ڈاٹ, ایک غیر سرکاری ادارہ جو شفاف حکومت کے لیے کوشاں ہیں, اس کے سربراہ احمد بلال بھی اس پروگرام میں شامل ہوں گے. لیکن آئیے سب سے پہلے آپ لوگوں کو جو قافلہ نکلا ہے لاہور کی طرف نواز شریف کا, اس سلسلے میں ایک رپورٹ سناتے ہیں. پیش کر رہے ہیں محمد اشتیاق.
پاکستان کے سابق وزیر اعظم نواز شریف نے راولپنڈی سے جمعرات کی صبح لاہور کی جانب اپنے سفر کا آغاز کیا. پہلے روز اسلام آباد سے جب نواز شریف نے ریلی کا آغاز کیا تھا تو وہ 12 گھنٹوں میں راولپنڈی پہنچے تھے, جہاں انہوں نے بدھ کی رات قیام کیا. لیکن دوسرے روز انہوں نے تیزی سے لاہور کی جانب سفر کا آغاز کیا. شام تک وہ جہلم پہنچ چکے تھے, جہاں انہوں نے اپنے حامیوں کی ایک بڑی تعداد سے خطاب کیا. نواز شریف کا کہنا تھا کہ اس ملک کی 70 سالہ تاریخ میں کبھی کسی وزیر اعظم کو مدت پوری نہیں کرنے دی گئی.
میں آپ, میری حکومت تو چلی گئی, مجھے تو ایک منٹ میں 5 ججوں نے فارغ کر دیا. کروڑوں عوام کے ووٹوں کی یہ توہین ہے یا نہیں ہے؟ کروڑوں عوام ووٹ دے کے وزیر اعظم کو منتخب کرتے ہیں اور 5 معزز جج آپ کے وزیر اعظم کو چلتا کرتے ہیں.
نواز شریف کا کہنا تھا کہ ان کے خلاف بدعنوانی کا کوئی الزام ثابت نہیں ہوا اور ان کا دامن صاف ہے.
خود تسلیم کیا انہوں نے کہ نواز شریف نے کوئی کرپشن نہیں کی. اس قوم کو اور جہلم والوں کو پوچھنا چاہیے کہ پھر نواز شریف کو کیوں نکالا گیا. کوئی کرپشن کا دھبا نہیں ہے, الحمدللہ یہ گریبان صاف ہے, یہ آستینیں صاف ہیں.
جیلم سے قبل نواز شریف نے جی ٹی روڈ پر سہاوا اور دینا میں بھی اپنے حامیوں سے مختصر خطاب کیا. نواز شریف کو عدالت عظمیٰ کے 5 رکنی بینچ نے 28 جولائی کو پاناما لیک سے متعلق ایک مقدمے میں اس بنیاد پر نااہل قرار دے دیا تھا کہ انہوں نے متحدہ عرب امارات میں اپنے بیٹے کی کمپنی میں بطور چیئرمین مقرر کی گئی تنخواہ کو اپنے اثاثوں میں ظاہر نہیں کیا تھا. نواز شریف کا موقف ہے کہ کیونکہ انہوں نے وہ تنخواہ وصول نہیں کی تھی, لہٰذا اسے ظاہر کرنے کا کوئی جواب ہی نہیں تھا. عدالت کے فیصلے کے بعد نواز شریف اپنے عہدے سے سبکدوش ہو گئے تھے, جس کے بعد قومی اسمبلی نے مسلم لیگ نون کے نامزد کردہ شاہد خاقان عباسی کو ملک کا نیا وزیر اعظم منتخب کر لیا تھا. اپوزیشن جماعتوں کا موقف ہے کہ اس ریلی کا مقصد عدالت اور ریاستی اداروں پر دباؤ ڈالنے کی کوشش ہے, لیکن مسلم لیگ نون کا موقف ہے کہ وہ اداروں سے ٹکراؤ نہیں چاہتی اور ریلی کا مقصد یہ ہے کہ اب بھی نواز شریف کو عوام کی تائید حاصل ہے. محمد اشتیاق, وائس آف امریکہ, اسلام آباد.
جی, اگلے 10-15 منٹ کے بعد ہم بھارت بھی چلیں گے اور وہاں بھی دیکھیں گے کہ بھارتی میڈیا نواز شریف کے نکالے جانے کو کیسے کور کرتا ہے. لیکن ہم چلتے ہیں محمد اسد کی طرف. یہ آج ٹی وی کے رپورٹر ہیں, کل راولپنڈی میں تھے اور اب جہلم میں جو ہجوم جمع ہوا ہے اس کو بڑی گہری نظر سے دیکھ رہے ہیں. محمد اسد, سب سے پہلے تو یہ بتائیے کہ کل جتنے لوگ آپ نے دیکھے ہیں راولپنڈی میں, اس کی نسبت ابھی جہلم میں تعداد میں کتنا اضافہ نظر آ رہا ہے, اور جو میاں نواز شریف ہے ان کی آواز میں ابھی ان کی تقاریر میں ایک بغاوت کی بھی جھلک نظر آتی ہے، کس طرح دیکھتے ہیں؟
58 کے مارشل لا سے لے کر جنرل مشرف کے مارشل لا تک اور بھٹو کی سول حکومت سے لے کے نواز شریف کی حکومت تک ایک ایسا سلسلہ رہا ہے جس میں عدلیہ کا کردار اور فوج کا کردار. آج میں اپنے آپ کو انتہائی خوش قسمت آدمی سمجھتا ہوں کہ مجھے وائس آف امریکہ سے بولنے کا شرف مل رہا ہے، کیونکہ جو چیز میں بولنا چاہتا ہوں یا میں لکھنا چاہتا ہوں وہ کم از کم پاکستان میں نہ کسی اخبار کے ایڈیٹر کی یا اس کے مالک کی جرات ہے اور نہ ہی میرے میڈیا کے کسی ہاؤس کے اندر اتنی جرات ہے کہ وہ میری آواز کو پہنچا سکیں. اس لیے میں انتہائی مشکور ہوں، انتہائی شکر گزار ہوں آپ کا کہ آپ نے مجھے اس اہم موقع پر بولنے کا حق دیا ہے. تو میں یہ آپ کو بتاتا چلوں کہ پاکستان بننے کے بعد میری خوش قسمتی ہے یا بد قسمتی ہے کہ میں نے یہ تمام ادوار، تمام ایوب خان سے لے کر اور مشرف تک کے تمام ادوار میں نے اپنی آنکھوں سے دیکھے اور اپنی ہوش و حواس میں دیکھے. میں اب عمر کے اس حصے میں ہوں کہ میں اگر اس چیز سے صرف نظر کر لوں، میں سچ نہ بولوں اور میں کسی ایک کا ساتھ دوں اور کسی دوسرے پر تنقید کروں تو یہ شاید میری آخرت کے لیے بھی ٹھیک نہیں ہے. ایک سیدھا سادہ اصول ہے کہ ہماری کسی سول حکومت کو آرمی کے ایک جنرل جو ہوتا ہے وہ ٹاپل کر لیتا ہے. اب کسی وزیر اعظم کے اندر یہ ضرورت نہیں ہے تو وہ کھل کر کبھی بتا سکے کہ میرے ساتھ کیا ہوا ہے. اور اسی طرح ہمارے مینڈیٹ کے اوپر ہمیشہ سے شب خون مارا جاتا ہے، وہ عدلیہ ہو، عدلیہ کا کردار بھی کوئی ہمارے ملک میں ہمارے لیے کوئی اتنا اچھا نہیں رہا، کیونکہ ہر مارشل لا انسٹیٹر کو یہ ویلیڈیٹ کر دیتے ہیں اور اس کو کسی کو آج تک کوئی سزا نہیں دی گئی. حالیہ دور میں بھی مشرف کو آرمی ہی کے پریشر پر باہر بھیجا گیا، کسی عدالت کے جج کو یہ جرت نہیں ہوئی کہ وہ کہے کہ نہیں ان کو ہم سزا دیں گے، اس نے آئین کی خلاف ورزی کی ہے. تو اگر آج نواز شریف کے اندر، مجھے لگتا نہیں ہے میں کوئی نواز شریف کا حامیوں میں سے نہیں ہوں، لیکن مجھے لگتا نہیں ہے کہ نواز شریف کے اندر بھی اتنی ہمت ہے کہ وہ کھل کے بتا سکے، عوام کے سامنے اپنے مقدمے کو پیش کر سکے. مجھے آج بھی ایسا ہی لگتا ہے کہ شاید یہ ایک عوام کا پریشر بنا کر اور اپنے لیے حالات کو سازگار کرنا چاہتے ہیں، لیکن کاش ایسا ہو کہ وہ واقعی ہماری جمہوریت کے لیے آج یہ قربانی دے. کل اگر بھٹو نے قربانی دی تو وہ بھی سب لوگوں کے سامنے ہے. بدقسمتی سے بینظیر اس چیز کو لے کے آگے چلنا چاہتی تھی، لیکن اس کے ساتھ سب سے بڑا ڈرا بیک اس کا شوہر آصف زرداری تھا، جس کی وجہ سے وہ ان چیزوں کو آگے نہیں لے جا سکی اور وہ بھی ہر موقع پر ان جرنیلز کے ساتھ این آر او کر کے ہی اس ملک کے اندر وزیر اعظم بن سکی.
محمد اسد، یہی سوال میں آپ کو دوبارہ لیتی ہوں، میں آپ کو دوبارہ لیتی ہوں اس لیے کہ ہم ذرا موقع دینا چاہتے ہیں. پلڈارٹ ایک غیر سرکاری ادارہ ہے جو شفاف حکومت کے لیے کوشاں ہیں، احمد بلال اس کے سربراہ ہیں.
میں آپ کی تصدیق کر دوں، بلال صوفی صاحب سرکاری ادارے سے
نہیں، یہ احمد بلال پلڈارٹ کی بات کر رہے ہیں. احمد بلال، آپ نے، آپ کے ادارے نے ایک رپورٹ جاری کی ہے کہ اس وقت جو سول ملٹری رشتے ہیں ان میں ٹینشن پایا جاتا ہے. یہ بتائیے، ہم بھی جانتے ہیں کہ نواز شریف نے ہر وہ چیز کی جو کہ فوج چاہتی تھی، اور جو 4 سال گزرے اس میں اس ٹینشن کے بارے میں کبھی بھی عوام پر کوئی بات ظاہر نہیں ہونے دی. آپ کے خیال میں کون سی ایسی بات ہے جو اسٹیبلشمنٹ کو کھٹکتی ہوگی نواز شریف کے حوالے سے؟
دیکھیے، میرا ایک طلبیہ یہ ہے کہ مجھے احمد بلال صوفی کے ساتھ کنفیوز کرتے ہیں.
جی
دوسرے پینلسٹ ہیں، میرا نام احمد بلال محبوب ہے اور میں کسی سرکاری ادارے سے وابستہ نہیں ہوں.
بالکل،
آپ کے سوال کے جواب دہ عرض یہ ہے کہ بہت سی چیزیں ہیں. یہ آپ نے درست فرمایا کہ نواز شریف صاحب نے بہت فوج کے ساتھ مل کے چلنے کی کوشش کی اور بہت سی چیزوں پہ سمجھوتے بھی کیے اور خاموشی بھی اختیار کی اور کوشش کی کہ ایک ذمہ دار ایک وزیر اعظم کی حیثیت سے جس طرح سے بھی ہو سکے وہ نباہ کر سکیں. لیکن اس کے باوجود چند چیزیں ایسی ہوئی ہیں جو کسی بھی منتخب وزیر اعظم کے لیے بہت مشکل تھیں کہ وہ اسے نہ کرتا. مثلا آپ دیکھیے کہ سابق صدر جنرل پرویز مشرف صاحب کے خلاف جو غداری کا مقدمہ تھا, یعنی ٹریزن کا کیس, ہائی ٹریزن کا کیس, وہ انہیں شروع کرنا پڑا. وہ بھی وہ چاہتے شاید نہیں تھے, لیکن چونکہ سپریم کورٹ کی بڑی واضح ڈائریکشن تھی کہ یہ گورنمنٹ کو کہ وہ اسے انیشیٹ کرے, چنانچہ وہ انہیں انیشیٹ کرنا پڑا اپنی انان حکومت سنبھالنے کے تقریباً فوراً بعد, کیونکہ سپریم کورٹ کا فیصلہ اس سے پہلے آ چکا تھا اور وہ بار بار یہ ریمائنڈر دے رہے تھے کہ آپ کیوں یہ درج نہیں کرتے, کیونکہ وہ درج ہو سکتا ہے وزارت داخلہ کی عماد ہے. تو ایک جو ہی وہ درج ہوا, میرے خیال میں ایک تو بہت بڑی وجہ نزاع اس سے پیدا ہو گئی.
اچھا,
اور کچھ تھوڑی سی مشکل یہ بھی تھی کہ 1999 کے جو کو تھا فوجی, جس میں پرویز مشرف صاحب نے نواز شریف کی حکومت کا تختہ الٹا تھا, اس کی جو ذہن میں تلخیاں تھیں نواز شریف صاحب اور ان کے کولیگز کے ذہنوں میں, جنہوں نے فوج کے ہاتھوں بہت سی سختیاں برداشت کی تھیں, بہت سی انڈگنیٹیز برداشت کی تھیں, یعنی ان کی توہین اور ان کو بے عزت کیا گیا تھا, تو وہ بھی ان کے ذہنوں میں باتیں موجود تھیں اور اس کی وجہ سے گاہے بگاہے کچھ تلخ باتوں کا اظہار دبے لفظوں میں ہی صحیح اور کہیں کم دبے لفظوں میں وہ ہوتا رہتا تھا. لیکن میرے خیال میں جو بڑا واقعہ ہوا وہ اس ہائی ٹریزن کے کیس کی درج ہونا تھا اور اس کی پھر پیروی تھی. اور میرے خیال اس کے بعد یہ بہت واضح نظر آنے لگا کہ اب یہ تعلقات جو ہیں وہ کتنے بھی چھپائے جائیں گے وہ مختلف شکلوں میں ظاہر ہوتے رہیں گے. بالآخر اس پہ بھی حکومت نے کمپرومائز کیا اور پھر پرویز مشرف صاحب کو ملک سے باہر جانے دیا. لیکن یہ میرے خیال میں ایک بہت بڑی وجہ ہے جو ابھی بھی قائم رہی, اور اس سے فوج کے اندر, یا کم از کم میں فوج نہیں کہتا کیونکہ فوج کا ادارہ بہت محترم ہے, اس کے اندر کچھ ایک اسٹیبلشمنٹ ہے, اس نے یہ محسوس کیا کہ شاید نواز شریف صاحب پہ اعتماد نہیں کیا جا سکتا. تو غالباً یہ وجوہات رہی ہیں جن کی وجہ سے باوجود تمام احتیاط کے نواز شریف صاحب معطوف ٹھہرے ہیں.
بہت دلچسپ, کیونکہ ہم جانتے ہیں کہ جو بھی حکمران رہے ہیں ان پر بدعنوانی کا تو دھبا پڑتا رہا ہے. اس لیے سوال ہم یہ اٹھا رہے ہیں کہ میاں نواز شریف کھل کے اس وقت نہیں کہہ رہے کہ وہ کون سی قوتیں ہیں جس کی بنا پر کورٹ نے ان کے خلاف فیصلہ دیا. آپ دونوں حضرات ہمارے ساتھ رہیں, ہم عوام کو بھی سنتے ہیں. ہمیں اس دوران جو کالز آئی ہیں, لکی مروت سے انعام اللہ, میاں والی سے حافظ مرسلین, کشمیر سے شوکت علی, کوہاٹ سے ملک نائب خان اور قصور سے محمد طارق. آگے بڑھنے سے پہلے ایک چھوٹا سا بریک لیتے ہیں.
عمران, تم اردو میں تازہ ترین خبروں اور دلچسپ فیچرز کے لیے کس ویب سائٹ پہ جاتے ہو؟
وائس آف امریکہ کی اردو ویب سائٹ www.urduvoa.com پر. اور کہاں,
زبردست, مجھے بھی سب سے زیادہ www.urduvoa.com ہی پسند ہے.
چلو کسی بات پر تو ہم دونوں میں اتفاق ہے.
بھئی www.urduvoa.com پر کسے اتفاق نہیں ہوگا.
جی, ہم لوگوں کو بھی سنتے ہیں, لیکن محمد اسد کی طرف لوٹتے ہیں. محمد اسد, یہ بتائیے کہ اگر یہ نواز شریف کو ہٹایا گیا, وہ عوام میں اتنے مقبول ہوتے تو کل ہم بڑی تعداد میں لوگوں کو دیکھتے ہیں اسلام آباد میں, لیکن ایسا نہیں ہوا. آپ کا تجزیہ اس سلسلے میں؟
دیکھیں, یہ اگر آپ ہمارے چند میڈیا ہاؤسز کے وہ اینکرز کے اس پر جا رہے ہیں تو میں نہیں سمجھتا کہ وہ ٹھیک ہیں, کیونکہ میں خود اس اول سے لے کے آخر تک میں وہاں پر موجود تھا اور ایک بہت بڑی تعداد عوام کی موجود تھی. اور دیکھیں, یہ نہیں دیکھنا ہوتا کہ ہمارے جو سیاسی پارٹیاں ہیں وہ جلسے کرتے ہیں تو تقریباً تمام پاکستان سے لوگوں کو اکٹھا کر کے, بمشکل 20,000 سے 25,000 آدمیوں کو اکٹھا کر کے, اور بہت بڑا جلسہ اس کو 5-5 لاکھ اور 10-10 لاکھ کا جلسہ بنا کے پیش کیا جاتا ہے. دیکھنا یہ ہوتا ہے کہ کیا عوام کو وہ چیزیں میسر تھیں وہاں آنے کے لیے, کہ ان کو گاڑیاں پرووائڈ کی گئیں, ان کے لیے کچھ ایسا بندوبست کیا گیا. تو کل کا جو پنڈی کا جلسہ تھا, بلا شبہ اس میں کوئی ایسی چیز ہم لوگوں کو نہیں نظر آئی. کوشش کے باوجود ہم نے کوشش کی, ہم نے لوگوں سے پوچھا, ہم نے لوگوں سے ہر طرح سے تسلی کرنے کی کوشش کی کہ کیا وہ لوگ لائے گئے ہیں یا وہ لوگ خود بخود آئے ہیں. تو آخر میں یہی ہمیں معلوم ہوا کہ لوگ خود آئے ہیں, اور کیونکہ وہ صرف اور صرف مقامی لوگ تھے, اور میرا خیال ہے کہ پنڈی کی تاریخ میں اتنے مقامی لوگ اس سے پہلے کبھی کسی ریلی یا جلوس یا جلسے میں میں نے اپنی زندگی میں نہیں دیکھا.
محمد اسد, میں آپ کو بتاؤں کہ ہمارے جو نمائندے کل آئے تھے آن ایئر, انہوں نے کہا کہ سرکاری گاڑیاں استعمال کی گئی تھیں باہر کیف, یہاں بیٹھے ہوئے ہمیں نہیں پتہ چلتا. آپ دونوں مہمان ہمارے ساتھ رہے ہیں, ہم باری باری پبلک کو بھی سنتے ہیں اس موضوع پر. لکی مروت سے انعام اللہ کچھ کہنا چاہتے ہیں. جی جناب.
السلام علیکم میڈم.
وعلیکم السلام.
میڈم آپ یقین کریں کہ میری کوئی پارٹی نہیں ہے, میرا کسی پارٹی سے کوئی تعلق نہیں, میری پارٹی صرف پاکستان ہے. اگر میں سچ بولوں تو اس کرپٹ سیاسی نظام میں جتنے بھی سیاستدان ہیں, نواز شریف صاحب ہیں, زرداری صاحب ہیں, مولانا فضل الرحمان صاحب ہیں یا اور ہیں, سب نے اس قوم کو لوٹا ہے. اور قوم کی اس وقت سب سے بڑی خواہش اور مطالبہ یہ ہے کہ خدا کے لیے افواج پاکستان آ جائے.
اچھا, شکریہ آپ کے کال کرنے کا. اور میاں والی سے ہمیں کال کیا ہے حافظ مرسلین نے.
السلام علیکم.
وعلیکم السلام.
میڈم میرا آپ سے سوال ہے, آپ کے جو پینلسٹ ہیں ان سے میرا یہ سوال ہے کہ نواز شریف صاحب نے جو آج ریلی سے خطاب کیا اور انہوں نے یہ بات کہی کہ عوام کے منتخب وزیر اعظم کو ایک منٹ کے اندر برطرف کر دیا گیا, تو کیا یہ عوام کے مینڈیٹ کے خلاف ورزی ہے یا نہیں؟ تو انہوں نے یہ کیا سپریم کورٹ کے حکم کی عدولی نہیں کی, اور کیا یہ توہین عدالت کے مرتکب نہیں ہے؟
اچھا, شکریہ. کشمیر کے کالر ڈراپ ہو گئے, شوکت علی یا ہیں موجود؟ ہیں موجود. اچھا جی, اچھا ڈراپ ہو گئے. اور قصور سے محمد طارق کچھ کہنا چاہ رہے ہیں.
جی السلام علیکم بہن, میرا ایک دو کوشچن ہے جو موجود مہمان ہیں محبوب صاحب. پہلی بات تو یہ ہے کہ ایک جنٹل مین کی طرح میاں نواز شریف نے عدالت عالیہ کا فیصلہ کو قبول کرتے ہوئے ریزائن کیا, نیا وزیر اعظم بنایا, اور اب مجھے یہ سمجھ نہیں آ رہی کہ وہ پبلک میں آ کر اداروں کے خلاف, سپریم کورٹ آنریبل سپریم کورٹ کے خلاف یہ جو فیصلے کی روشنی میں عوام کو اکسا رہے ہیں. ذرا براہ مہربانی مجھے محبوب صاحب.
شکریہ شکریہ, آپ کی بات ہم نے سن لی, شکریہ آپ کی کال کرنے کا. مرید خان میاں والی سے کچھ کہنا چاہ رہے ہیں.
السلام علیکم جناب, دعوت خیال صاحب کر رہا ہوں. میری یہ گزارش یہ ہے کہ یہ جو نواز شریف صاحب ہٹایا گئے, یہ جو انہوں نے دھماکے کیے تھے, کلنٹن کا کہنا نہیں مانا تھا, ایسی وجہ یہ وجہ نہیں ہے. دوسرا ابھی جو سی پیک بن رہا ہے, سی پیک بننے کی سراحت نہیں مل رہی.
اچھا شکریہ آپ کے کال کرنے کا. قصور سے ہمیں حسین نے کال کیا ہے. حسین قصور سے. حسین جی 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 بات کیجیے.
یہ نا نواز شریف کو میری سمجھ کے مطابق تو امریکہ اور آرمی نے نکالا ہے.
اچھا ٹھیک ہے. صفدر نے کال کیا ہے, کہاں سے کال کر رہے ہیں, کیا کہنا چاہیں گے؟
حافظ آباد سے.
حافظ آباد سے, اچھا جی بات کیجیے.
جی جی, تو میڈم السلام علیکم. میں یہ عرض کرنا چاہتا ہوں کہ میری عرض مقدس پہ سیدنا عمر فاروق آ جاون, کرن جو عدل فاروقی, خدا را یا رسول اللہ, صدا وسدا روے تیرا مدینہ یا رسول اللہ.
اچھا آپ نے موضوع کے حوالے سے تو کچھ نہیں کہا, بہرحال کال کرنے کا شکریہ. اس وقت کیونکہ ہم بھارت بھی چلنا چاہتے ہیں, وہاں سے بھی ہمارے ساتھ ایک مہمان ہوں گے, لیکن اس سے پہلے احمد بلال محبوب, ذرا سا آپ کا تبصرہ. آپ نے ذکر کیا کہ شاید جس طرح سے مشرف کے خلاف انہوں نے, نواز شریف نے قدم اٹھایا, بقول آپ کے سپریم کورٹ میں یہ باتیں پہلے سے طے تھیں, اور اس پریشر میں آ کر انہوں نے غالباً ٹریزن کا جو مقدمہ ہے وہ ان کے خلاف, مشرف کے خلاف اس کی پہل کی. لیکن اس کے علاوہ بھی ہم جانتے ہیں کہ نواز شریف نے بھارت کے ساتھ دوستی کا ہاتھ بڑھایا. آپ کے خیال میں یہ کوئی وجہ بن سکتی ہے؟
جی ہاں, میرے خیال میں روایتی طور پہ یہ صرف نواز شریف صاحب ہی سے بات ان سے منسلک نہیں ہے. پاکستان کی جو بھی حکومت اس میں
कुछ ऐसे फैसले खारजा पॉलिसी के बारे में करती है उनका वर्ल्ड व्यू कुछ थोड़ा सा इख्तलाफ होता है इस्टेब्लिशमेंट से, तो वो भी फिर एक वजह नजाब बन जाती है। और मैं समझता हूँ कि नवाज शरीफ साहब ने 2013 के इंतखाबात में चूंकि मैंडेट लिया था अपने मैनिफेस्टो में भारत के साथ तल्लुकात को नॉर्मलाइज करने का, तो इसलिए वो जरा पॉलिटिकली कमिटेड थे कि इंडिया के साथ तल्लुकात को नॉर्मलाइज करें, और उन्होंने कुछ इनिशिएटिव्स भी लिए और फिर ऐसे इशारे मिले जिससे ये लगता था कि उन इनिशिएटिव्स को इस्टेब्लिशमेंट की तरफ से पसंद नहीं किया गया, और वो भी एक मेरा ख्याल है अहम वजह नजा बनी नवाज शरीफ साहब की हुकूमत की। और भी मल्टीपल रीजन है लेकिन मैंने आपको बड़ी वजह तो वो हाई ट्रीजन के केस की बताई, और एक ये जो आपने पूछा मैं इसकी मैं एग्री करता हूँ कि ये भी एक वजह नजा है नवाज शरीफ साहब की पॉलिसियों की इस्टेब्लिशमेंट के साथ इख्तलाफ की एक बड़ी वजह।
अच्छा इस वक्त हम आपका शुक्रिया अदा करते हैं कि आपने इस प्रोग्राम में शिरकत की। मोहम्मद असद आप हमारे साथ रहें क्योंकि हम भारत चलते हैं और वहां से भी हम एक नुक्ता नज़र लेते हैं, लेकिन बहुत शुक्रिया अहमद बिलाल महबूब कि आपने हमें टाइम दिया,
बहुत शुक्रिया।
हम बातों का सिलसिला आगे बढ़ाते हैं और मैं आपको बताती चलूं कि बहुत सारे लोग हैं आम लोग हैं जिन्होंने कहा है कि ये जलसा जुलूस क्योंकि हो रहा है उसकी वजह से उनको मुश्किलात भी इस वक्त दरपेश हैं। मोहम्मद असद आप पूरे इस ये जो मुहिम है नवाज शरीफ की इसको बड़े गौर से देख रहे हैं, ये बताइए क्या इसका नतीजा क्या देखते हैं?
देखें अगर हम अपने सबका रिकॉर्ड को देखें और इस मुल्क की तारीख को देखें तो मैं इसका नतीजा भी कुछ नहीं देखता, मुझे कुछ नजर नहीं आता कि नवाज शरीफ के अंदर इतनी हिम्मत होगी कि वो एस्टेब्लिशमेंट से सही तरीके से टक्कर ले सकें। और पाकिस्तान के आवाम के अंदर भी मुझे इंतहाई अफसोस के साथ कहना पड़ता है कि इतनी सख्त नहीं लगती कि वो इतनी देर तक खड़े हो सकें। ये कोशिश पहले बेनजीर भुट्टो साहिबा भी कर चुकी हैं और वो भी नाकाम हुई हैं, जुल्फकार अली भुट्टो भी कर चुके हैं और वो भी नाकाम हुए हैं, और मुझे यकीन है कि नवाज शरीफ भी नाकाम होंगे क्योंकि एस्टेब्लिशमेंट और अदलिया जब एक होती है तो आप क्या कर सकते हैं। आप हम सिर्फ दुआ ही अब कर सकते हैं इस मुल्क के लिए कि इस मुल्क को शायद अल्लाह ही बचाए तो बचाए, वरना मुझे कम अज कम आने वाले 10-20 साल में ऐसा नजर आता है कि शायद ये मुल्क ही ना रहे।
ये बताइए कि हमें इल्म है कि शहबाज शरीफ गालिबन अब नए वजीर आजम नहीं बनेंगे बल्कि इस वक्त जो मौजूदा वजीर आजम हैं वो अगले साल तक रहेंगे। ऐसे में अगर PML नून की पॉलिसियां बरकरार रहीं इस्तेहकाम रहा तो आपके ख्याल में PML नून माइनस नवाज शरीफ दोबारा मुंतखब होगी?
देखिए PML से मुस्लिम अगर नवाज शरीफ को माइनस कर दिया जाए तो PMLN मुझे नहीं यकीन कि PML जो है अपने आप को दोबारा इस पोजीशन पर ला सकेगी, लेकिन आप किसी हालत में भी नवाज शरीफ को माइनस नहीं किया जा सकता क्योंकि अगर देखा जाए तो पंजाब और तकरीबन सारे पाकिस्तान में जो वोटर है वो नवाज शरीफ की ही वजह से वोट देता है PMLN को, इसलिए कोई ऐसी वजह नजर नहीं आती। अगर आप उसको अदालती उससे निकाल भी दें या कुछ भी कर लें तो आप उसकी सियासत पर पाबंदी तो नहीं लगा सकते, उसको जलसा जुलूस करने से तो पाबंदी नहीं लगा सकते। और नंबर दो ये है कि नवाज शरीफ किसी भी हालत में इससे पीछे होने को तैयार नहीं होगा, वो अगर कंप्रोमाइज करेगा भी तो सिर्फ अपने केसेस पर कंप्रोमाइज करेगा, वो सियासत से अलग होने पर कभी कंप्रोमाइज नहीं कर सकता। वो उसने बहुत से मुश्किल वक्त देखे हैं, वो अगर कनपट्टी पर पिस्तौल रख के और प्राइम मिनिस्टर की निशित से इस्तीफा देने पर तैयार नहीं हुआ तो वो शायद आगे भी तैयार ना हो, लेकिन इस वक्त जो हालात तकाजा करते हैं कि वो हमारी जो पार्टियां जो जमहूरियत का राह गलाती हैं उनके भी कुछ फराइज हैं वो भी आगे बढ़ें, और ये वक्त है, ये शायद वक्त दोबारा इनको ना मिले। ये हमेशा इस तरह आर्मी जो है जिसने कभी नवाज शरीफ को इस्तेमाल किया, इस्तेमाल करने के बाद टिश्यू पेपर की तरह फेंक दिया, बेनजीर को इस्तेमाल किया उसको भी टिश्यू पेपर की तरह इस्तेमाल करके फेंक दिया, आज वो इमरान खान को इस्तेमाल कर रहे हैं और इसको भी टिश्यू पेपर की तरह इस्तेमाल करके फेंक देंगे। तो शायद उसके बाद कोई ऐसी लीडरशिप आ जाए कि जो ये सारी चीजें समझ सके। तो मेरा ये ख्याल है कि नवाज शरीफ को माइनस नहीं किया जा सकता।
मोहम्मद असद, आप हमारे साथ रहे हैं, हम भारत चलते हैं जहां से हमें डॉक्टर मनीष कुमार ने ज्वाइन किया है, वो सीनियर सहाफी सियासी तज्ज्याकार हैं। डॉक्टर मनीष कुमार, हमारे इल्म में है कि भारत का मीडिया भी पाकिस्तान के अंदर जो तब्दीलियां हैं उसको बड़ी दिलचस्पी से देख रहा है। क्या कहा जा रहा है कि मियां नवाज शरीफ को निकालने की वजह क्या है?
देखिए, इसमें तीन बातें जो हैं जो हिंदुस्तान के मीडिया में, अखबारों में या टेलीविजन चैनलों पे जो मेनली जो आया है, वो पहली बात ये है कि शायद ये पूरा ऑपरेशन जो है वो मिलिट्री के कंट्रोल में था, मिलिट्री के साथ उनके रिश्ते अच्छे नहीं थे, इस वजह से उनको हटाने का जो है वो फैसला लिया गया और बहाना जो है ये बना। एक दूसरी बात यह है कि जो अभी जो बता रहे थे कि ये पूरा मसला जो है वो इमरान खान को वापस, माने इमरान खान को लाने के लिए जो है नवाज शरीफ साहब के साथ ऐसा सलूक हुआ है। और तीसरी बात जो यहाँ पे जो बिल्कुल माने अच्छे ढंग से जो एनालिसिस करते हैं जिनकी तो
जी डॉक्टर मनीष किया जी बताइए।
हाँ, तो वो जो हिंदू पाकिस्तान के अंदर में कोई भी डेमोक्रेटिक गवर्नमेंट के साथ कोई बुरा होता है तो उसका सीधा सीधा असर जो है वो हिंदुस्तान के ऊपर पड़ेगा। लोग ये कह रहे हैं कि भाई कि इनस्टेबल पाकिस्तान जो है हिंदुस्तान के लिए अच्छा, जो मुख्य तौर से जो है हिंदुस्तान की।
डॉक्टर मनीष, जाहिर है मियां नवाज शरीफ बाहर निकले हैं, अभी तक जो हैं खुल के बात नहीं कर रहे हैं कि उनका क्या ख्याल है, असल में बात क्या थी, क्यों ये सब कुछ हुआ, पानामा लीक्स क्या के पसे पुश्त क्या है, हम जानते हैं कि बड़ी कहानियां होती हैं। लेकिन जिस तरह से हमने देखा कि भारत और पाकिस्तान करीब आ रहा था, खैर पिछले एक दो साल में लाइन ऑफ कंट्रोल पे और ज़्यादा जो है वो चपकलिश तो रही, लेकिन उससे कबल मियां नवाज शरीफ ने भारत की तरफ दोस्ती का हाथ बढ़ाया था, वो भी वजह आप देखते हैं कि एस्टेब्लिशमेंट नाराज थी उनके साथ?
जी, इसमें ये माना जा रहा था, देखिए इसमें दो तरह की राय है, एक तो एक मीडिया का सेक्शन हिंदुस्तान के अंदर में है जो हमेशा से वो पाकिस्तान में कुछ भी होता है वो बिल्कुल ही अपोज दूसरी लाइन पे ही बात करते हैं, जो कहते हैं कि मैंने हाइपर नेशनलिज्म से जो है वो बिल्कुल वो गाइडेड होते हैं, उस तरह की मीडिया तक मैं बात नहीं कर रहा। लेकिन जो जहां तक जो सेंसिबल लोग हैं हिंदुस्तान के अंदर में जो चाहते हैं कि हिंदुस्तान पाकिस्तान में रिश्ते अच्छे हों, उनके लिए वो सदमा है क्योंकि जिस तरह से जो रिलेशनशिप गवर्नमेंट टू गवर्नमेंट थी हिंदुस्तान और पाकिस्तान के बीच में, अब बारिंग ये जो बॉर्डर पे जो हो रहे थे, क्योंकि बॉर्डर पे जो कुछ हो रहा था वो मेनली वो मिलिट्री और दूसरे चीजों के जरिए हो रहा था जिसपे शायद नवाज शरीफ का कोई कंट्रोल ना हो, इस बात को समझते हुए कई लोग ये कह रहे हैं कि भाई नवाज शरीफ साहब जो है वो सबसे माने बेहतर आदमी थे हिंदुस्तान और पाकिस्तान के रिश्तों को सुधारने में, अगर वो नहीं रहेंगे तो ये मुश्किल जो है आगे हिंदुस्तान को होगा, बातचीत में रुकावटें होंगी और रिश्ते जो है और पहले से जो है वो खराब होंगे।
अच्छा, हमारे पास एक दो मिनट हैं, लेकिन जाने से पहले मोहम्मद असद बताइए कि पीटीआई और पीएमएल पीपीपी का आप क्या मुस्तकबिल देखते हैं अगले इंतखाबात में?
देखें, पीटीआई का मुस्तकबिल, क्योंकि मेरा अपना ताल्लुक जो है वो केपीके सूबे से है और मैं ये नहीं है कि मैं सिर्फ पिंडी में रहता हूँ, मैं हफ्ते में दो तीन दिन केपीके में अपने घर में भी रहता हूँ। केपीके का जो हाल है, जो मुझे नजर आ रहा है या जो मेरी समझ के मुताबिक है, केपीके से अगली दफा इमरान खान को शायद ही अक्सरियत मिल सके, बल्कि वो एक अकेली पार्टी की हैसियत से उभरेंगे। पंजाब में भी बिलाशुबा उनको वो सीटें अब नहीं मिलेंगी, क्योंकि उन्होंने एक ऐसा मौका गंवाया है जो कोई समझदार आदमी कभी नहीं गंवा सकता। केपीके के अंदर आपको शायद नाम इल्म हो, लेकिन हमारे हम तो क्योंकि इस चीज पर हर वक्त करते हैं, तजिया भी करते हैं और हमारे इल्म में भी है कि कम से कम 325 ऐसे मंसूबे हैं जो 1 मेगावाट, 2 मेगावाट, 4 मेगावाट और 10 मेगावाट से, जिनसे 30,000 मेगावाट बिजली पैदा हो सकती है। और इस केपीके की तकदीर को यकलक 4-5 साल में बदल दिया जा सकता था, लेकिन उन्होंने इन चीजों पर तवज्जो नहीं दी। वो आर्मी के हाथों पर खेलते रहे और उनके इशारों पर वो धरने और इस किस्म की हरकतें कर करके वो अपने जो मैंडेट केपीके से उनको मिलना है वो जाया कर चुके हैं। इसमें कोई शुबे की गुंजाइश नहीं है।
अच्छा,
और इसके अलावा जो है वो ये ना समझें कि सियासतदान अगर आज भी नहीं समझेंगे, मेरी तो तमाम जमहूरी पार्टियों से रिक्वेस्ट है कि ये मत देखें कि इस वक्त क्या हो रहा है या नवाज शरीफ ने क्या क्या गलतियां की हैं। बड़ा शुबा उसने बहुत बेताशा गलतियां की हैं, और सबसे बड़ी एक सियासी आदमी की गलती ये होती है कि वो फौज के साथ या किसी इदारे के साथ कंप्रोमाइज करके अपने लिए टाइम को बढ़ाए। और शायद नवाज शरीफ का ये मसला था कि वो 5 साल लेके जिस तेज रफ्तारी से पाकिस्तान में पिछले 4 सालों में तरक्की हुई है, जिसमें बिजली का मामलात को हल किया गया है, जिसमें गैस के मामलात को हल किया गया है, मेरा ये ख्याल है कि इसमें भारत का या उसका कोई ऐसा नहीं है। ये हमारी एस्टेब्लिशमेंट को एक खतरा पैदा हो गया था कि अगर ये 5 साल रह गया और ऐसी तमाम चीजें पूरी हो गई तो आने वाले इलेक्शन में ये 2/3 की मेजोरिटी में आ जाएगा और जितना पावरफुल हो जाएगा कि एस्टेब्लिशमेंट को आंखें दिखा सके। मुझे बुनियादी वजह ये नजर आती है।
आप दोनों हजरात सिर्फ 2-3 मिनट और रहें, हम कॉलर्स को लेते हैं। बहुत मुख्तसर बात कीजिए क्योंकि हमें अगले सेगमेंट की तरफ जाना है। रगजई एजेंसी से गुलफाम। गुलफाम
मैडम, अस्सलाम वालेकुम।
वालेकुम सलाम
मैडम। बात यह है ना कि 3 दफा नवाज शरीफ साहब को बरतरफ हो गया तो लाजिम कुछ तो इस किताब ने उसकी नसीहत किया कि अगर आप दोबारा वजीर आजम बन गया तो पूरा इदारों के साथ काम करके पाकिस्तान को चलाओ, पाकिस्तान से अपना पाकिस्तान नहीं बनाओ। ये जब भी पाकिस्तान में आते तो खुद पूरा पाकिस्तान वो खुद पाकिस्तान बनाते, तो इसलिए इसको यही सजा पड़ती है।
अच्छा।
और वक्त से
शुक्रिया आपके कॉल करने का। शौकत ने कॉल किया है कश्मीर से। शौकत कश्मीर से, उनकी लाइन पहले भी ड्रॉप हो गई थी। और मोहम्मद इनायत ने भी कॉल किया है कश्मीर से।
जी अस्सलाम वालेकुम मैडम।
वालेकुम सलाम
मैडम। मेरा ताल्लुक जहाँ तक है, मैं नून लीग नवाज शरीफ की पार्टी से ताल्लुक रखता हूँ, लेकिन जहाँ तक हक और इंसाफ की बात है मैं ये कहना चाहता हूँ कि ये जो पनामा केस है इसके बीच में जितने लोग आए थे, क्या उनमें से वैद नवाज शरीफ को पनिशमेंट मिली है या बाकी लोगों को भी इसके पनिशमेंट मिली है? और अगर मिली है तो ये अदालत ने फैसला दिया है, ये आर्मी ने दिया है? ये आर्मी का जो लोग उलझाव में लाना चाहते हैं, ये भारत की जुबान बोल रहे हैं। मैं ये कहना चाहता हूँ कि इसमें आर्मी का तो कुछ भी नहीं है, ये पाकिस्तान की अदलिया जो है ये आजाद है, ये आर्मी के मतहत नहीं है, बल्कि जो गवर्नमेंट है उसके साथ इसका कुछ ज्यादा ही होता है। इसलिए ये मुझे अच्छा नहीं लगता है कि आर्मी को दागदार किया जा रहा है। ये इस पर जरा प्लीज जो है ना ध्यान दिया जाए।
अच्छा अच्छा, बहुत शुक्रिया। इस वक्त डॉक्टर मनीष कुमार आप हैं हमारे साथ? डॉक्टर मनीष कुमार
जी।
तो लोगों का कहना है कि इस मर्तबा जो इदारे हैं और जो जुडिशरी है उसने आज़ाद अंदाज में काम किया है। आप जानते हैं कि आर्टिकल 62-63 के तहत ये नवाज शरीफ को नाअहल इसलिए करार दिया गया कि कहा गया कि वो सादिक और अमीन नहीं है। आप लोग बाहर की दुनिया से किस तरह देखते हैं पाकिस्तान की सुप्रीम कोर्ट को?
देखिए, एक चीज है जैसे हिंदुस्तान के अंदर में भी जो करप्शन को लेकर के है, ये नो टॉलरेंस जो लोगों को, जो आम लोग हैं उनको ये जरूर लगता है पूरे साउथ एशिया में, चाहे वो हिंदुस्तान हो या पाकिस्तान, कि जो पॉलिटिकल लेवल पे जो लोग होते हैं, जो मिनिस्टर्स लेवल पे जो होते हैं, वहाँ बहुत ज्यादा करप्शन है। तो एक चीज बात तो जरूर है कि इससे जो है रीअश्योर होता है आम पब्लिक कि भाई जो हिंदू जो देश के अंदर जो इदारे हैं, खास करके जो पाकिस्तान के सुप्रीम कोर्ट है, वो जस्टिस डिलीवर करने में कैपेबल है। और इससे लोगों का विश्वास बढ़ता है, लॉन्ग टर्म में इसका फायदा पाकिस्तान को बहुत होने वाला है। आगे आने वाले लोग इस बात से डरेंगे कि भाई उनको कभी इस तरह का बैन फेस ना करना पड़े, इसलिए मुझे लगता है कि ये जो फैसला हुआ है सुप्रीम कोर्ट का, ये पाकिस्तान के लिए भी बेहतर है और एक मैसेज जो है पूरे साउथ एशिया में, हिंदुस्तान में भी ये मैसेज पहुंचा है कि भाई अब पूरी दुनिया में भी जो है पूरे हर जगह है जो करप्ट है उनकी खैर नहीं है।
अच्छा, बहुत शुक्रिया। हमारे साथ थे डॉक्टर मनीष कुमार, भारत में सीनियर सहाफ़ी और सियासी तज़ियाकार हैं। आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफ़िज़। मोहम्मद असद, आप 2-3 मिनट और रहें हमारे साथ, इस वक्त एक मुख्तसर ब्रेक लेते हैं।
जब रेडियो हो दूर और खबरें हों अहम, तो आइए हमारी वेबसाइट urduvoa.com पर। जब टीवी सामने ना हो और आपको जानना हो तो और कहीं ना जाइए, urduvoa.com पर आइए। दिन भर की अहम शह सुर्खियाँ, ताज़ा तरीन खबरें, सब मिलते हैं urduvoa.com पर। अमेरिका और जनूबी एशिया में फैली रेडियो और टीवी के तजुर्बाकार सहाफियों की टीम आपको 24 घंटे बाखबर रखती है। इस पते को याद रखिए, www.urduvoa.com।
जी, आप वॉइस ऑफ अमेरिका वाशिंगटन से जहां रंग सुन रहे हैं और हम अपने आखिरी अगले मौजू की तरफ आते हैं। मौजू ये है कि कराची में के शहर में एक गैर मुल्की खातून, जर्मन खातून डॉक्टर रूथ फाओ, जो जज़ाम की बीमारी के खिलाफ जहाद करती रही हैं, आज कराची में इंतकाल कर गई हैं। हम इस वक्त रابطہ कर रहे हैं सलवा जैनब से, जो कि मैरी एडिलेड लेप्रोसी सेंटर से मुंसलिक हैं। अनकरीब कराची से भी हमें सीनियर डॉक्टर्स ज्वाइन करेंगे, लेकिन क्योंकि हम सिर्फ 2-3 मिनट देना चाहते हैं आज टीवी के रिपोर्टर मोहम्मद असद को। मोहम्मद असद, जब मुल्क भर में सियासत ही चल रही है, उसके दरमियान आप देखते हैं कि ईदी जैसे लोग हों या मदर टेरेसा जैसे लोग हों जो भारत में काम करती थी, वो बड़ा अच्छा काम कर रहे हैं। डॉक्टर रूथ फाओ के हवाले से आप पंजाब में रहते हुए आपने क्या सुना है?
देखें, आम आदमी तो शायद उनके बारे में बहुत ज्यादा कुछ नहीं जानता, लेकिन मैं अब 60s के एज में हूँ। आज से 20-25-30 साल पहले हमें जज़ाम के मरीज आम तौर पर रोडों के ऊपर भीख मांगते हुए मिलते थे, और मैं इन खातून की लिए दुआगो हूँ। बल्कि मैंने आज अपने जब मैं नमाज पढ़ूंगा तो इनके लिए मखरत की दुआ भी करूंगा कि एक ऐसी शख्सियत जिसका हमारे मजहब के साथ भी कोई ताल्लुक नहीं था, वो इन सारी चीजों से बहुत बुलंद थी। उन्होंने 55 साल इस मुल्क में इंतजाम के मरीजों की जो खिदमत की है, वो शायद हम में से भी कोई नहीं कर सका। मैं उनको सलाम पेश करता हूँ और उनके लिए दुआ करता हूँ कि खुदा उनको जन्नतुल फिरदौस में जगह दे। मैं इससे ज्यादा उनके लिए, मेरे पास अल्फाज नहीं है कि मैं उनकी कोई ऐसी तारीफ कर सकूँ।
बहुत शुक्रिया। हमारे साथ है पंजाब से ताल्लुक रखते हैं आज टीवी के रिपोर्टर मोहम्मद असद, आपने हमें टाइम दिया, आपकी शिरकत का शुक्रिया और हमारी तरफ से खुदा हाफिज़। इस वक्त हमें मैरी एडिलेड लेप्रसी सेंटर के रिसोर्स मोबिलाइजर शारिक जमान ने ज्वाइन किया है। शारिक जमान, आपको खुशामदीद।
जी, खुशामदीद।
ये बताइए, बहुत अफसोस हुआ सुनकर कि डॉक्टर रूथ फाओ का इंतकाल हो गया। जज़ाम की जो मरीज लोग थे उनकी उन्होंने बहुत खिदमत की है। पाकिस्तान के अंदर अभी हमने सुना, पंजाब में से भी एक रिपोर्टर ने बताया कि बड़ा दुख हुआ कि ऐसी अजीम खातून जो हैं वो इंतकाल कर गईं। आपने रियासत की तरफ से क्या एक रद्द अमल देखा?
एक्चुअली मैं लास्ट नाइट उनके साथ ही था, डॉक्टर फाओ के साथ, और ये बहुत ही गहरे दुख की बात है कि वो अब हम में नहीं रही, शायद उनकी जगह आप कोई भी ना ले सके। लेकिन ये है कि उन्होंने जो भी काम किया पाकिस्तान के लिए वो एक मिसाल है, और वो ऐसा काम कर गई हैं जो आने वाली नस्लों के लिए एक एग्जांपल के तौर पे इस्तेमाल होगा, और बहुत बड़ा काम किया है उन्होंने। पूरे पाकिस्तान से जब लोग कोड़ के मरीज जो हैं, जो लेप्रसी से इन्फेक्टेड पेशेंट्स थे पूरे पाकिस्तान में, वो 30 साल की थी जब वो पाकिस्तान में आई, और फिर पाकिस्तान में आके उन्होंने जाना उन्होंने इंडिया था, लेकिन वो फिर पाकिस्तान में जब उन्होंने लेपर कॉलोनी देखी तो मैकलियर रोड पे जो उनकी एक कॉलोनी बनी थी, लोग घरों में नहीं रखते थे पेशेंट्स को, बाहर निकाल देते थे
जी।
तो उन्होंने देखा कि यहाँ पे तो बहुत ही बुरा हाल है, और फिर वो उन्होंने फिर वहीं से ऐड किया कि मैं यहीं पे काम करूंगी, और फिर उन्होंने यहाँ पे अपनी खिदमत अंजाम दी, और फिर उन्होंने लेप्रेसी पे काम करना शुरू किया, और उस वक्त से फिर वो दोबारा जर्मनी नहीं गई वापस, और फिर उन्होंने यहीं पे कयाम किया पाकिस्तान में। पाकिस्तान में 157 सेंटर्स हमारे हैं जो मेरी एडिलेड लेप्रेसी सेंटर के चल रहे हैं।
अच्छा।
जिसमें से 11 सेंटर सिर्फ कराची में काम कर रहे हैं।
अच्छा अच्छा।
जब उनकी इतनी खिदमत की, जब उन्होंने इतना काम किया लेप्रेसी पे, तो जब लेप्रेसी एलिमिनेशन फेज में आ गया तो उन्होंने फिर टीबी पे, आई ब्लाइंडनेस पे भी, और पर्सन विद डिसेबिलिटीज पे भी काम करना शुरू किया। उस पे भी काम कर रहे हैं, हमारे यहाँ पर फ्री ऑफ कॉस्ट ट्रीटमेंट्स होती हैं लेप्रेसी की।
अच्छा।
आई ब्लाइंडनेस के कैटरेक्ट ऑपरेशंस किए जाते हैं, उसके अलावा लेप्रेसी तो हमारी फील्ड है, ये पूरे पाकिस्तान से लेप्रेसी के मरीज हमारे यहाँ आते हैं। और इसके अलावा उन्होंने, हमारे पास ऐसी ऐसी मिसालें मौजूद हैं कि जो पेशेंट हैं, जो कोई सिंध से आए, कोई बलूचिस्तान से आए, जो चल नहीं सकते थे, उनका यहाँ पे इलाज हुआ, उनको फिर वहाँ पे रिहाइश भी दी गई हॉस्पिटल में। फिर उसके बाद काफी पेशेंट्स ऐसे हैं जो ठीक होने के बाद हमारे ही इदारे में काम भी कर रहे हैं, उनको मुलाजमत भी दी।
अच्छा, ये बताइए उनकी कोई आखिरी ख्वाहिशात भी तो थी, और आप सुनने वालों को बता सकते हैं कि वो क्या चाहती थी मरने के बाद, क्या उनकी वसीयत थी?
उनकी सबसे पहले तो ये उनका था एम जो था पूरी जिंदगी में, जो एक मिसाल है, उनका बस एक एम था कि काम काम और सिर्फ काम। वो अपने पेशेंट्स के अलावा जो है किसी को फोकियत नहीं देती थी। यही वजह है कि आज इस इदारे को और उनकी शख्सियत को मेरे ख्याल से ज्यादा लोग इस वजह से नहीं जानते, उनकी खिदमात को इस वजह से नहीं जानते, क्योंकि उनका ये था कि लोग हमें अपनी सर्विसेज से पहचाने, हमारे काम से पहचाने, और वो हमें रोकती थी कि आप मार्केटिंग या मीडिया इतना ना करें, क्योंकि वो इसके अगेंस्ट थी, वो चाहती थी कि लोग हमारे काम से हमें पहचाने। और उसके अलावा जो उनकी मेन जो कह लें कि आखिरी ख्वाहिशात थी, उनमें से एक तो ये थी कि जब उन्होंने कहा था कि जब मैं डेथ बेड पे आ जाऊं, जब मैं दुनिया से जाने लगूं, तो मुझे वेंटिलेटर पे ना लेकर जाया जाए, मैं बहुत आराम से इस पुरसकून तरीके से दुनिया से जाना चाहती हूँ। और जिसमें से दूसरी ख्वाहिश उनकी ये थी कि जब मैं दुनिया से चली जाऊं तो मुझे जो है लाल जोड़े में रुखसत किया जाए।
अच्छा
जी। और तीसरी ख्वाहिश ये थी कि जब उनका जनाजा निकले तो वो जो हमारा इदारा सदर में कायम है, हेड ऑफिस है हमारा मेरी एडिलेड लेप्रेसी सेंटर, जब उनका जनाजा निकले तो वो वहां से निकले, MALC से।
अच्छा अच्छा अच्छा। इशारिक जमान, आप हमारे साथ रहे हैं, हमें कॉल्स आती हैं मुल्क भर से और हम कॉलर के जज्बात को भी सुनना चाहते हैं। कश्मीर से यार मोहम्मद कुछ कहना चाह रहे हैं।
जी जी
जी जनाब। वालेकुम सलाम जी। यार मोहम्मद, आप कुछ कहना चाह रहे हैं कश्मीर से? जी बात कीजिए। हमें और भी कॉल्स आ रही हैं और जो जो आती हैं उनको हम थ्रू करते हैं, क्योंकि हमारे पास 2-3 मिनट ही होते हैं। सलमान कुछ कहना चाह रहे हैं गिलगित से। जी गिलगित से। जी जी बात कीजिए सलमान।
हेलो मैडम, अस्सलाम वालेकुम।
वालेकुम सलाम
मैडम। जो ये कराची में एक जो खातून ने इसका इंतकाल हो गया, हमें बहुत दिल थी, बहुत दुख है हमें, क्योंकि उसने इतना पाकिस्तान में खिदमत किया, तो ये एक मिसाल इंसान का कोई बड़ा एजाज देना चाहिए इसको।
बिल्कुल देना चाहिए। और
खुदा हाफिज़ मैडम।
खुदा हाफिज़, शुक्रिया आपकी कॉल करने का। हमें और भी कॉल्स आ रही हैं, जो भी मिलती हैं तो उनको हम थ्रू करते हैं। जी अच्छा, रावला कोट से सैयद हबीब हुसैन शाह। रावला कोट से सैयद हबीब हुसैन शाह।
जी जी, अस्सलाम वालेकुम।
वालेकुम सलाम।
بہت ہی دکھ ہوا ہے, بہت ہی گہرا دکھ ہے, صدمہ ہوا ہے. اللہ تعالیٰ اسے غریق رحمت کرے, اور ہماری دعائیں ان کے ساتھ ہیں. وہ مری نہیں ہے, زندہ ہیں.
بالکل,
اس لیے کہ ایسے لوگ مرتے نہیں, اور انشاءاللہ ہمارے دلوں میں ہمیشہ زندہ رہیں گی. بس ان کے لیے دعا ہی کرتا ہوں. اور بھائی صاحب امریکہ کو بہت مبارکباد دیتا ہوں کہ جو کام پاکستان کے کسی ریڈیو اسٹیشن کو کرنا چاہیے اسے توفیق نہیں ہوئی. اللہ تعالیٰ آپ کو بھی بہت بہت نیکیاں دے, اور آپ لوگوں کو ہمیشہ اچھا کام کریں.
منشا نے کال کیا ہے آزاد کشمیر سے.
السلام علیکم.
وعلیکم السلام.
بھائی ایک بات کا بہت افسوس ہے کہ آپ جو ہے نا مقبوضہ کشمیر کی خبر نہیں جاری کرتے ہیں آپ.
اچھا آپ کو پتا ہے کہ
نظام چلتا رہتا ہے,
آپ کے علم میں ہے پاکستان کے اندر
صفائی ہو رہی ہے,
پاکستان کے اندر حالات کتنے خراب ہیں, اور نواز شریف نے اس وقت جو ہے ساری میڈیا کو متوجہ کر دیا ہے اس وجہ سے.
وہ بات تو ٹھیک ہے نا, وہ ٹھیک ہے, اگر کوئی بھی بندہ غلط کرتا ہے تو اس کو سزا ضرور ملنی چاہیے.
اچھا شکریہ آپ کے کال کرنے کا. ہم عنقریب اس سیگمنٹ کو ختم کریں گے, لیکن شارق زمان یہ بتائیے کہ آپ کے علم میں ہے کہ روت فاو جرمن تھی, غیر ملکیوں کے ساتھ اکثر ملک کے اندر پاکستان کے اندر اچھا سلوک نہیں کیا جاتا. کبھی ڈاکٹر روت فاو نے سوچا کہ ملک چھوڑ کے چلی جائیں گی, یا کبھی بھی وہ دھمکیوں کا شکار رہی ہیں؟
نہیں, ان کے دل میں کبھی بھی یہ خیال نہیں آیا. انہوں نے اپنی خدمات, اور نہ ہی ان کو کبھی ایسا سامنا ہوا کہ ان کو کوئی مشکلات سامنے آئی ہوں, کیونکہ وہ جہاں بھی جاتی تھی اگر ان کو کوئی آبسٹیکل سامنے آتا تھا ان کے, تو وہ کسی بھی ادارے کو کہتی تھی یا کچھ بھی کہتی تھی تو ان کی بات کوئی رد نہیں کرتا تھا.
اچھا.
کیونکہ سب ان کی سروسز کو جانتے تھے کہ انہوں نے کتنی خدمات انجام دی ہیں.
اچھا.
پاکستان میں کوئی شاید کوئی ایسی جگہ ہوگی جہاں وہ نہیں گئی ہوں گی, چاہے وہ سندھ ہو, بلوچستان ہو, پہاڑ ہو, ہر جگہ پہ انہوں نے ہر طرح کے لوگوں کی مدد کی ہے, رنگ و نسل اور مذہب کو کے علاوہ اس کو چھوڑ کے. انہوں نے کبھی یہ نہیں سوچا کہ اس کا مذہب یہ ہے یا اس کی زبان یہ ہے. انہوں نے ماشاءاللہ سے وہ اردو بھی بولتی تھی, انگلش بھی بولتی تھی, اور جرمن بھی بولتی تھی. تو انہوں نے جو ہے بہت جلدی اپنے جو لوگ ہیں پاکستان کے ان کے دلوں میں اپنی جگہ بنا لی تھی اپنی سروسز کی وجہ سے. اس وجہ سے ان کو کبھی بھی یہ دکھ نہیں ہوا کہ یہاں پہ میری کوئی سن نہیں رہا یا پھر مجھے کسی قسم کی مشکلات ہیں. ہر طرح کی ان کو آسانیاں تھیں, یہاں پہ کسی قسم کی رکاوٹ نہیں تھی.
اچھا, ایڈی سینٹر کے ساتھ میری ایڈیلیڈ سینٹر کا کوئی باضابطہ رابطہ رہتا تھا؟
بالکل, ہم لوگ ایک دوسرے ای ڈی سینٹر کے ساتھ بھی جو ہے خدمات سر انجام دے رہے ہوتے تھے. کبھی کوئی جیسے کوئی زلزلہ ارتھ کویک آ جاتا ہے یا کچھ اور آ جاتا ہے, تو ہم مل کے پھر اس کے لیے کام کرتے تھے. اور یہ ہے کہ ہم ایک دوسرے کے ساتھ اور بھی جتنی بھی این جی اوز ہیں یہاں پہ ان کے ساتھ مل کے چلتے تھے.
اچھا ٹھیک ہے, بہت شکریہ کہ آپ نے ہمیں وقت دیا. ہمارے ساتھ تھے شارق زمان جو میری ایڈلیڈ لیپروسی سینٹر میں ریسورس موبلائزر ہیں اور وائس آف امریکہ کے اس پروگرام میں شریک تھے. آپ کی شرکت کا شکریہ, اور ہماری طرف سے خدا حافظ. اس کے بعد ایک مختصر بریک لیتے ہیں.
پروگرام خط آپ کے ہر اتوار کو پاکستان میں رات 9 بجے مخصوص موضوعات پر ماہرین اپنے خیالات کا اظہار کریں گے, اور آپ فون کر کے ان سے سوال بھی کر سکتے ہیں. فیس بک پر بھی آپ موضوع کے بارے میں اپنے خیالات کا اظہار کر سکتے ہیں. سنیے اپنے خطوں کے جواب ای میل اور فیس بک کے پیغامات مدثرہ منظر کے ساتھ. وائس آف امریکہ کے پروگراموں کے بارے میں اپنی رائے دیجیے اور شامل ہو جائیے ہمارے لائیو شو میں. مفت کال کرنے کے لیے ہمارا نمبر ہے 0800-777-89. خط آپ کے.
جی آپ وائس آف امریکہ واشنگٹن سے جہاں رنگ سن رہے ہیں, اور ہم اپنے آخری موضوع کی طرف آتے ہیں. اور موضوع یہ ہے کہ شمالی کوریا کے ساتھ امریکہ کا ایک بڑا سخت تنازع چل رہا ہے, اور کل کی اطلاع یہ ہے کہ شمالی کوریا نے کہا ہے کہ اب وہ امریکہ پر براہ راست حملہ کرے گا. گوام کا جو ایک جزیرہ ہے جہاں پر فوجی امریکی فوجی ہیں تعینات ہیں بقول شمالی کوریا کے, وہ وہاں हमला कर सकता है। आज की जो ताज़ा इत्तला हमारे पास आई है वो ये कि चीन ने अमेरिका से कहा है कि वो नॉर्थ कोरिया को धमकियां देना छोड़ दें। इस पर हमें ज्वाइन करेंगे यहाँ अमेरिका से बैनुल अक्वामी ताल्लुकात के माहिर प्रोफेसर फैजान हक, जबकि पाकिस्तान से एक अखबार के मुदीर डॉक्टर अयूब शेख भी हमारे साथ लाइन पर हैं। आप दोनों हजरात से मैं अभी बात करती हूं, लेकिन आइए इस हवाले से आप लोगों को एक रिपोर्ट सुनाते हैं। पेश कर रहे हैं अंजुम हेरल गिल।
जापान में दिफाई अमूर से मुतालिक एक जरीदे ने अमरीका की इंटेलिजेंस बरादरी के उन मुबैना खदशात का तस्करा किया है कि पयांगयांग ने छोटे एटमी हथियार बनाने के हतमी मरहले को पार कर लिया है जिन्हें मिजाइलों पर नस्ब किया जा सकता है। इस बारे में जापान के साबिक वजीर दिफा नारुशिगे मीचाशीटा का कहना है,
इट इज पॉसिबल और क्वाइट लाइकली इवन दैट नॉर्थ कोरिया कैन अटैक टोक्यो विद,
ऐसा बहुत मुमकिन है कि शिमाली कोरिया आजकल जापान पर एटमी हथियारों से हमला करे, और अगर मिजाइलों को दागा जाता है तो वो 10 मिनट में जापान पहुंच सकते हैं। ख्याल किया जाता है कि शिमाली अमरीका के पास 200 से ज्यादा मिजाइल हैं जो जापान तक मार करने की सलाहियत रखते हैं। टोक्यो जैसे गुंजान आबाद शहर पर हमले से लाखों लोगों की जिंदगियां दांव पर लग सकती हैं। जापान का आईन सिर्फ मुल्क पर हमले की सूरत में फौजी कार्रवाई की इजाजत देता है, ताहम जापान के वजीर खजाना टारा आसू जैसे जारहाना तबीयत रखने वाले कदामत पसंदों का कहना है कि जापान को अस खुद एटमी हथियार तैयार करने का ऑप्शन खुला रखना चाहिए। इस मसले पर जनूबी कोरिया में खुलकर बात हो रही है, ताहम राय आमा के जायजों से जाहिर होता है कि सिर्फ 5% जापानी मुल्क को एटमी सलाहियत के हामिल मुल्क के तौर पर देखना चाहते हैं। इस बारे में कैनन इंस्टीट्यूट फॉर ग्लोबल स्टडीज से वाबस्ता कुनी मियाकी कहते हैं,
आई डोंट थिंक वी विल गो न्यूक्लियर इन अ फॉरसीएबल फ्यूचर।
मेरा नहीं ख्याल कि हम मुस्तकबिल करीब में एटमी सलाहियत का हामिल मुल्क बनेंगे। अगर जनूबी कोरिया ऐसा करता भी है तो हम सबसे आखिर में ऐसा करेंगे। इस हफ्ते सन 1945 में नागासाकी और हिरोशिमा पर गिराए गए एटमी बमों की यादगारी तकरीब मुनक्किद होगी। इन हमलों में सैकड़ों अफराद मारे गए थे, लेकिन इन यादगारी तकरीबात पर जंग के बारे में दोबारा बहस के बादल छाए हुए हैं। जापान के वजीर आजम शिंजो एबे ने मुल्क के देरीना मौकिफ का दोबारा इआदा किया है। उनका कहना है, यहाँ नागासाकी में एक ऐसा शहर जहाँ दायमी अमन के लिए मुसलसल दुआ की जाती है, मैं एटमी हथियारों से पाक एक पुरम दुनिया के लिए अपने अज़्म का असर नौ इआदा करता हूँ। ताहम तजियाकार ये सवाल करते हैं कि क्या मुल्क पर हमले की सूरत में भी जापान अपने इस अज़्म पर कायम रहेगा। अंजुम हेरल्ड गिल, वॉइस ऑफ अमेरिका, वॉशिंगटन।
जी, तो कल हमने यहाँ अमेरिका से एक नुक्ता नज़र लिया कि सिफारतकारी होनी चाहिए, लेकिन हम सुनना चाहते हैं कि बाकी की दुनिया में रिपब्लिकन सदर डोनाल्ड ट्रंप ने जो शिमाली कोरिया के किम जोंग उन को धमकी दी है उसको कैसे देखा जा रहा है। हम चलते हैं अखबार के मुदीर डॉक्टर अयूब शेख की तरफ जो कराची में होते हैं। डॉक्टर अयूब, ये बताइए कि जिस तरह से आप तनाज़ा देख रहे हैं इस वक्त अमेरिका और शिमाली कोरिया के बीच, उसको बाकी की दुनिया कैसे देख रही है?
मेरे ख्याल में नॉर्थ कोरिया जिस तरह आगे बढ़ रहा है तो वो जो ट्रंप एडमिनिस्ट्रेशन ने कहा दिस इज फायर एंड फ्यूरी, तो ये आग बढ़ाने और पूरे इलाके झुलसने के बराबर है सारी बात। और बड़ी मजे बड़ी हैरत की बात ये है कि नॉर्थ कोरिया जो पूरे रीजन के लिए हत्ता के जिसने कल और आज ऐलान किया हुआ है कि वो जापान तक भी कुछ मिनटों में पहुंच सकता है और उसके मिसाइल जो है वो उसके बहुत सारे एरियाज को भस्म कर सकते हैं, मेरे ख्याल में पूरी दुनिया को और खास तौर पर तमाम दुनिया के डिप्लोमेट्स को इस बारे में मुतहरक होना चाहिए। और सलामती काउंसिल से लेके अक्वामे मुत्तहिदा तक जो आलमी इदारे हैं उसको इस बारे में सीरियस लेना चाहिए। जाती तौर पर मैं समझता हूँ कि اس کو ڈونلڈ ٹرمپ یا نارتھ کوریا کے صدر کے حوالے سے نہیں دیکھنا چاہیے, لیکن پوری دنیا میں جو اس سے تباہی پھیلے گی اس بارے میں ہم صرف اس پہ کہیں کہ ڈونلڈ ٹرمپ کا موقف صحیح ہے یا اس کا موقف غلط ہے, بلکہ ہمیں ایک بیس لائن طے کرنی پڑے گی کہ یہ میزائل سسٹم جو تباہی کے لیے ہو رہا ہے, جو کسی کے لیے تھریٹ بننے جا رہا ہے, جو کسی کے لیے دھمکی آمیز ایک عملی روپ اختیار کرتا جا رہا ہے, اس کو روکنے کے لیے تمام ادارے اور تمام سفارتکاریاں بروئے کار لائی جائیں. جو اس میں ایک اور اہم بات یہ ہے کہ وہ سارے علاقے جو اس کی زد میں آئیں گے اس کے ساتھ ساتھ ان سارے علاقوں کے لوگوں کو اور سفارتکاروں کو بھی متحرک ہونا چاہیے جو اس کی زد میں نہیں آئیں گے, کیونکہ آگ ایک طرف لگتی ہے تو آہستہ آہستہ وہ پھیلتی جاتی ہے اور بہت ساری وجوہات بہت سارے اسباب بنتے ہیں, لہذا پوری دنیا کو متحرک ہونا پڑے گا.
آپ کے علم میں ہے کہ یہ جھگڑا جب طول پکڑا جبکہ صدر ٹرمپ نے کہا کہ ہم اس طرح کی آگ جو ہے وہ اس کو یہاں سے چھوڑیں گے کہ جس کا کبھی بھی دنیا نے اس کی قوت نہیں دیکھی ہے. لوگوں نے دیکھا کہ اس کے بعد انہوں نے جوہری ہتھیاروں کو اور زیادہ مضبوط کرنے کے لیے اقدامات کیے. یہاں امریکہ میں جو فوجی ہیں وہ اس وقت دیکھ رہے ہیں کہ اگر گوام پر حملہ ہوا تو امریکہ اپنا دفاع کیسے کرے گا. آپ کے خیال میں معاملات امریکہ اور شمالی کوریا سے ہٹ کر باقی کی دنیا کو کیسے متاثر کر سکتے ہیں؟
دیکھیں یہ ایک جنگ کی صورتحال ہے نا, اور صرف آگ کا رخ متعین کرنا کہ یہ آگ صرف فلاں جنگل میں لگے گی فلاں شہر میں لگے گی اسی طرح نہیں ہے. یہ امریکہ کو جنونی طور پر متحرک کرنے اور آگے بڑھنے کے لیے اگر اس کو اکسایا گیا تو یہ پوری دنیا کے لیے خطرے ہوں گے, اور نارتھ کوریا نے اگر اپنے ایگوئسٹک یا عنایت میں آ کے اور اپنی طاقت کا اسی طرح استعمال کرنا شروع کیا کہ پہلے جاپان پھر چائنا پھر ساؤتھ پھر ویتنام اسی طرح چیزیں بگڑتی جائیں گی, تو ڈونلڈ ٹرمپ سمیت تمام دنیا کے جو سربراہان ہیں نا ان کو خود اپنے لب و لہجے میں بھی جنگی حساب سے بہتر ہے ڈپلومیٹک اور سفارتی زبان استعمال کرنی چاہیے.
بالکل صحیح ہے, اور یہاں امریکہ میں بڑی تشویش ہے اس معاملے پر, اور آج کل کا میڈیا اس پر بھرا ہوا ہے کہ آخر کار اگر ڈونلڈ ٹرمپ نے اس طرح کے بیانات دیے تو اس کو کس طرح سے امریکہ سنبھال پائے گا. لیکن ہم آپ کا شکریہ ادا کرنا چاہتے ہیں کہ آپ نے ہمارے علم میں اضافہ کیا. ہمارے ساتھ تھے کراچی سے ایک اخبار کے مدیر ڈاکٹر ایوب شیخ, آپ کی شرکت کا شکریہ اور ہماری طرف سے خدا حافظ. اس پروگرام کے انجینئر تھے کورنیلیس ٹینر, پروڈیوسر شہناز نفیس. وائس آف امریکہ واشنگٹن سے میں ہوں نفیسہ ہود بھائی. سننے کا شکریہ اور خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.